यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। ताप्लेजुङको पाथीभरामा केबल कार निर्माण विरूद्ध आन्दोलनरत पक्षलाई शान्तिपूर्ण वार्तामा आउन सरकारको आग्रह। नेपाल कानून व्यवसायी परिषद विधेयक 2081 राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित। बाँकेमा हात्तीपाईले रोगको संक्रमण देखिएपछि पुनः आम औषधि सेवन शुरू। र युक्रेनका लागि सुरक्षा सहयोग बढ़ाउन युरोपेली नेताहरू लण्डनमा।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले पाथीभरा केबल कार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षलाई शान्तिपूर्ण वार्तामा आउन आग्रह गरेको छ। आजको राष्ट्रिय सभाको बैठकमा शून्य आकस्मिक र विशेष समयमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले पाथीभरा केबल कार निर्माणका सन्दर्भमा आन्दोलनरत पक्षलाई शान्तिपूर्ण वार्तामा आउन अपील गर्नुभयो।
ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा केबुल कार निर्माणको क्रममा उत्पन्न विवाद र देखा परेका समस्या समाधान गर्न गृह मन्त्रालयले पहल कदमी लिएको छ। आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध छ। हाल उक्त क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाई शान्ति सुरक्षा प्रदान गरिरहेको अवस्था छ। म सम्मानित सदन मार्फत नै आन्दोलनरत पक्षका साथीहरूलाई के कस्ता चासोहरू, जिज्ञासाहरू, सरोकारहरू छन् तिनलाई वार्तामा बसी शान्तिपूर्ण ढंगले विषयवस्तुलाई सम्बोधन गरेर समस्याको समाधान गर्न यसै सम्मानित सदनबाट समेत म हार्दिक अपील गर्न चाहन्छु।
सरकारले सिंहदरबार परिसरमा रहेका निकायहरूका भवनको समग्र विपद जोखिम मूल्यांकन गर्नका लागि एक समिति गठन गरी कार्य अघि बढ़ाएको पनि गृहमन्त्री लेखकले सभालाई जानकारी गराउनुभयो। बैठकमा राष्ट्रिय सभाका सांसदहरूले मनसून जन्य विपद व्यवस्थापनमा सरकारले गरेको तयारी, पाथीभरा केबल कार निर्माणको विषयलाई लिएर भइरहेको आन्दोलन लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। नेपाल कानून व्यवसायी परिषद दोस्रो संशोधन विधेयक 2081 राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले विधान व्यवस्थापन समितिको प्रतिवेदन सहित सोही विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले सांसदहरूले उठाएका विषयलाई विधेयकमा समावेश गरिने बताउनुभयो। यसअघि प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त बैंकिङ कसूर तथा सजाय दोस्रो संशोधन विधेयक 2080 विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुभएको थियो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सांसदले राष्ट्रिय सभा अन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गर्न सक्ने जानकारी गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक फागुन 22 गते बिहिबार दिउँसो 1:15 बजे बस्नेछ। नेकपा एमालेको आज बसेको सचिवालय बैठकले पाथीभरामा केबल कार निर्माण गर्ने विषयमा सरोकारवालाहरूसँग छलफल गरी विवादको समाधान खोज्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ। बैठकले स्थानीय जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँग छलफल गरेर केबल कार निर्माणका लागि सहज वातावरण बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बैठकपछि संचारकर्मीहरूलाई जानकारी दिनुभयो।
सुदूरपश्चिम प्रदेशले केही सदस्यहरू मनोनयन गर्ने निर्णय सिफारिश गरेकोमा त्यसलाई अनुमोदन गर्ने काम गरेको छ। त्यसै गरी आजको बैठकमा समसामयिक विषयहरूमा छलफल भएको छ र खास गरी ताप्लेजुङमा रहेको चाहिँ प्रसिद्ध पाथीभराका सन्दर्भमा केबल कार निर्माणका सन्दर्भमा उत्पन्न भएको विवादमा समस्यालाई समाधान गर्ने र केबल कार निर्माणको प्रक्रियालाई चाहिँ अगाडि बढाउनका लागि चाहिँ सहज वातावरण तयार गर्ने कुरामा चाहिँ सरकारवाला समूहसँग छलफल गरेर चाहिँ अगाडि बढ्ने कुरामा पार्टीले चासो राखेको छ। त्यही प्रकारको भूमिका खेल्नका लागि सम्बन्धित पक्षको ध्यान आकर्षण गर्ने काम गरेको छ।
यसै गरी एमाले सचिवालय बैठकले जनवर्गीय संगठनहरूका केन्द्रीय समिति र पदाधिकारीहरूको संरचना छरितो बनाउने निर्णय गरेको छ। नेकपा एमालेको जनसंगठनहरूमा केन्द्रीय कमिटी, सचिवालय र स्थायी कमिटिको अभ्यास भइरहेकोमा अब स्थायी कमिटिको संरचना नराख्ने निर्णय भएको महासचिव पोखरेलले बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले युवाको चौतर्फी विकासका लागि सरकार सहयोग गर्न कटिबद्ध रहने बताउनु भएको छ। सैनिक मंच टुणीखेलमा आज आयोजित राष्ट्रिय सेवा दल एनसीसीको सिनियर डिभिजन तालिमको दीक्षान्त कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सर्वोत्कृष्ट समाज निर्माणका लागि राष्ट्रलाई अनुशासित युवा र कुशल नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले उच्च मनोबल र नैतिक आचरणको पालना गर्दै समग्र देश विकासमा अग्रसर हुन दीक्षित युवालाई आग्रह गर्नुभयो। युवाहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले अनुशासन राष्ट्र सेवाको मूल जग हो भन्ने आदर्श वाक्यका साथ 2022 सालमा स्थापित सेवा दलले युवाहरूलाई अनुशासित, मुलुकप्रति समर्पित र राज्यका संस्थाप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपत्तिको समयमा परिचालन गर्न सकिने तालिम प्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्दै आएको छ। बाँकी जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको छ। मुलुकका अन्य जिल्लामा अभियान सफल भए पनि 13 पटकसम्म लगातार औषधि खुवाउँदा पनि बाँकेमा हात्तीपाइले रोगको संक्रमण देखिएपछि 14 पटक पुनः आम औषधि सेवन कार्यक्रम थालिएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
बाँकेको नेपालगंज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर 4 1.8-2.5 प्रतिशतसम्म हात्तीपाइले रोगको प्रिभिलेज व्यापकता देखिएको छ। सन् 2030 हात्तीपाइले रोग निवारण गर्ने दिगो विकास लक्ष्य भए पनि बाँकेका कारण समस्या सिर्जना भएको छ। सन् 2003 शुरू भएको आम औषधि सेवन अभियानबाट सन् 2020 लक्ष्य हासिल गर्ने उद्देश्य राखिए पनि सम्भव नभएपछि लक्ष्य लम्बिएको हो। नेपालगंजमा फागुन 5 तथा डुडुवा र नरैनापुरमा फागुन 7 गतेदेखि आम औषधि सेवन अभियान शुरू गरिएको हो। स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत अंगद बहादुर शाही:
हामीले 3,00,000 भन्दा बढी चाहिँ मान्छेलाई औषधि खुवाउने योजना छ केन्द्रीय पालिकामा। यो औषधि किनेर धेरै महँगो पनि पर्छ र यो अवसर पनि हो। यो अवसर नछुटाउनले आम जनसमुदायलाई म निवेदन गर्न चाहन्छु।
बाँकेमा हालसम्म 15.36% र नेपालगंज उपमहानगरपालिकामा 18.45% औषधि नै खाएका छैनन्। नेपालगंज उपमहानगर पालिकाका कुनै पनि वडामा औषधि सेवन दर 80% पुगेको छैन। औषधि सेवन दर 80% नपुग्दासम्म त्यसको प्रभाव नरहने चिकित्सकहरू बताउँछन्। सर्वेक्षण अनुसार नेपालगंजमा 33.28% मानिसले औषधिको साइड इफेक्ट हुने डरका कारण तथा 32.53% मानिसले जनचेतनाको कमीका कारण औषधि सेवन गरेका छैनन्। एउटा व्यक्तिले औषधि खाने र अर्कोले नखाइदिने गरेका कारण समुदाय स्तरमा हात्तीपाइलेको जोखिम कायमै रहेको छ। सबैलाई औषधि खुवाउने यो पटक कस्तो योजना बनाइएको छ त? इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर एदु चन्द्र घिमिरे:
नखाएको छुटेका मान्छेहरू पहिचान गरेका छौँ र अनुरोध गरेका छौँ। हामीले स्थानीय जनप्रतिनिधि, स्वास्थ्य कर्मी अनि विभिन्न पेसा समुदायका मान्छेहरूले पनि औषधि खान छुट्नु भएको छ। उहाँहरूलाई अनुरोध गर्दै आम जनताको स्वास्थ्य रक्षा गर्ने सन्दर्भमा उहाँहरूले पनि भूमिका खेल्नुहुन्छ र जनताले पनि यो चाहिँ हाम्रै लागि हो भन्ने कुरा बुझेर खाइरहेको औषधि नयाँ औषधि पनि होइन।
हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शारीरिक रूपमा अशक्त, असमर्थ तथा अपाङ्गता बनाउने सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीबाट संक्रमण भएपछि लाग्छ। क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेर यी परजीवीहरू मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्दछ। एकपटक मानिस संक्रमित भइसकेपछि उपचार नपाएको खण्डमा 4-6 वर्षसम्म रोग अरूलाई सर्दछ। हात्तीपाइले रोग लाग्दा विशेष गरी मानिसको खुट्टा साधारण भन्दा मोटो हुने र हात्तीको जस्तो देखिने भएकाले यसलाई हात्तीपाइले रोग भनिएको हो। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सकले लेखेका औषधि छैन भनेर पन्चिने छूट अब सरकारी अस्पताललाई नहुने बताउनु भएको छ। इलाम अस्पतालको आज अनुगमनका क्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमा बोर्डले तोकेका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताउनुभयो। मन्त्री पौडेलले स्वास्थ्य बीमा बोर्डले 98 प्रकारका औषधि तोकेको र ती औषधि अनिवार्य राख्न निर्देशन दिनुभयो। बीमाका केही व्यवस्थापनमा समस्या भए त्यसलाई सुधार गरिने उहाँको भनाइ छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशमा मैथिली र लिम्बू भाषालाई प्रदेश सरकारको कामकाजको भाषा बनाउने विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालद्वारा आज विराटनगरमा आयोजित नेपालको समावेशी आवाज रेडियो नेपाल राष्ट्रभाषाको समाचार तथा कार्यक्रम प्रसारण सवाल र भूमिका विषयक कार्यक्रममा मुख्यमन्त्री कार्कीले भाषाको प्रयोगका सम्बन्धमा आवश्यक छलफल कानून निर्माण लिपि खोजबिन विकास र प्रवर्धनतर्फ सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले विपदको समयमा सरकारी संचार माध्यमले समाजलाई सुसूचित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले मुलुकमा छरिएर रहेका विभिन्न जात जातिले बोल्ने भाषाको संरक्षणमा रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपाल संचालक समिति सदस्य डाक्टर भूमिराज चापागाईले संचारग्रामले भाषा संस्कृतिको प्रवर्धनमा भूमिका खेल्नुपर्नेमा जोड़ दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा उत्पीड़ित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबैभन्दा बढ़ी त्याग माओवादीले गरेको बताउनु भएको छ। धनुषाको कमला नगरपालिका 3 पर्सामा आज आयोजित शहीद परिवार सम्मान तथा भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेसी जनताको मुक्तिका लागि यति ठूलो बलिदान गरेको माओवादीकै विषयमा अनेक थरी भ्रम सिर्जना गर्ने प्रयास गरिएकोले अब त्यो भ्रम चिरेर माओवादी र मधेसी जनताबीच दह्रो एकता कायम गर्ने प्रयास गरिएको बताउनुभयो। बस्तीबाट निस्किएको ढल सिधै सड़क तथा नदी खोलामा पुर्याइनुको सट्टा प्रशोधन गरेर सफा पानी उपयोग गर्ने गरी पाल्पामा नमूना परियोजना संचालनमा आएको छ। जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील रोटरी क्लब अफ थानसेनले खेर गइरहेको फोहोर पानी प्रशोधन गरी थप प्रयोगमा ल्याउन फोहोर पानी उपचार यूएमएच परियोजना संचालनमा ल्याएको हो। क्लबले करिब 4,22,00,000 रूपियाँको लागतमा निर्माण गरिएको परियोजना युनाइटेड मिशन अस्पताललाई हस्तान्तरण गरेको छ। नस्ल सुधारका लागि ल्याइएको राष्ट्रिय पशुपंक्षी प्रजनन नीति 2078 कार्यविधि नभन्दा अझै कार्यान्वयनमा आउन सकेको छैन। कार्यविधि नभन्दा बँदेल र बंगुर बीच क्रस गराउने अनुसन्धान अघि बढ़न सकेको छैन। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
सरकारले जारी गरेको राष्ट्रिय पशुपंक्षी प्रजनन नीति 2078 को दफा 10 उपदफा 7 मा नस्ल सुधारको लागि स्थानीय तथा जंगली जातबीच क्रस गराउन कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। यसले बँदेल र बंगुरलाई क्रस गराई नयाँ जातको विकासका लागि कार्यक्रम सञ्चालन हुने बताउँछ। तर यसको कार्यविधि नबन्दा अनुसन्धान अघि बढ्न सकेको छैन। कार्यविधि नहुँदा धनकुटामा रहेको देशकै एकमात्र बंगुर अध्ययन तथा अनुसन्धान गर्ने राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम पाख्रीवास पनि अन्यलमा छ। कार्यविधि नहुँदा कसरी गर्ने, बँदेल कहाँबाट ल्याउने भन्ने समस्या भएको केन्द्रका प्रमुख डाक्टर मनोज कुमार शाहले बताउनुभयो।
नेपाल सरकारले यसको कार्यविधि पनि तत्कालै फाइनल गरिदियो भने हामीले यसलाई चाहिँ प्रजनन गराएर एउटा जात पनि विकास गर्न सकिन्थ्यो र जहाँ जहाँ चाहिँ यो बंगुरको मासु चाहिँ जुन जुन किचनमा जाँदैन यसको बदेलको क्रस हुने भने धेरै ठाउँमा यसको चाहिँ कन्ज्युमर पनि बढ्थ्यो।
बदेल र बंगुर क्रस गराउँदा उन्नत जातको छिटो वृद्धि हुने, प्रजातिको विकास हुने, मासु उत्पादन बढ्ने, रोग प्रतिरोधी क्षमता बढ्ने, आयातमा निर्भरता घटाउने तथा कृषकको आमदानी वृद्धि हुने बताइएको छ। नेपालमै विकास भएको नयाँ जातले व्यावसायिक बंगुर पालनमा परिवर्तन गरी मासु उत्पादनमा आत्मनिर्भरता ल्याउने जनाइएको छ। तर नीति जारी भए पनि कार्यविधि नबन्दा कार्यान्वयन नहुने हो कि भन्ने शंका पैदा भएको बंगुर व्यवसाय संघ धनकुटाका अध्यक्ष रुझन राईले बताउनुभयो।
राज्यले यथाशक्ति छिटो भन्दा छिटो चाँडो भन्दा चाँडो कार्यविधि बनाएर जनता समक्ष ल्याएमा चाहिँ हामी बंगुर पालक व्यवसाय धेरै
नेपालमा बँदेलको मासुको माग उच्च भए पनि बँदेल मार्न प्रतिबन्ध छ, जसले गर्दा बँदेलको चोरी सिकारी बढ्दो छ। त्यसैले यो अनुसन्धान हुन सके बँदेलको चोरी सिकारी घट्नुका साथै कृषकले फाइदा लिने देखिन्छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आजदेखि शुरू भएको छ। एक महिनासम्म चल्ने रमजान पर्वमा इस्लाम धर्मावलम्बीहरू दिनमा निराहार रोजा बस्ने र बेलुकाको नमाजको आजान सुनेर रोजा खोल्ने अर्थात खानेकुरा खाने चलन छ। शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्ने मान्यता रहे पनि नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन। उर्दू क्यालेण्डर अनुसार हिजरी सम्मतको रमजान महिना नवौं महिना हो। लगातारको वर्षा र हिमपातपछि अवरूद्ध नागम गमगढ़ी सड़क खुलेको छ। त्यस सड़क खण्डको भूलभुले र सात मोड़मा पहिरो खसेर हिउँ जमेपछि दुई दिनदेखि सड़क अवरूद्ध भएको थियो। अछाममा लक्षित समूहका करिब 100% बालबालिका तथा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप लगाइएको छ। माघ 22 गतेदेखि सञ्चालन भएको पाठेघरको मुखको क्यान्सर विरूद्धको निशुल्क एचपीभी खोप अभियान अन्तर्गत 13,943 जना किशोरीलाई खोप लगाइएको हो। मनाङ जिल्लामा आजदेखि पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप अभियान शुरूआत भएको छ। जिल्लाका 10 14 वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइँदैछ। सार्वजनिक संचार माध्यमले खोजमूलक र विश्लेषणात्मक समाचार सामग्री उत्पादन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड़ दिनुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय समाचार समिति रासले आज आयोजना गरेको क्षमता विकास कार्यक्रम समापन समारोहमा कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पुराना पत्रकारको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गरेर खोजमूलक समाचार संकलन र सम्प्रेषणलाई प्रभावकारी बनाउन सकिने बताउनुभयो। अग्रज पत्रकार राजेन्द्र दाहालले सार्वजनिक संचार माध्यमले घटनामा आधारित समाचारमा जोड़ दिइरहेकोमा अब खोजमूलक समाचार सामग्रीमा जोड़ दिनुपर्ने बताउनुभयो। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 19 स्थित सक्राममा निर्माण भएको खानेपानी ट्याङ्की प्रयोग नहुँदै जीर्ण बनेको छ। 5 वर्ष अघि निर्माण सकिएको खानेपानी ट्याङ्की अहिलेसम्म प्रयोगमा आउन सकेको छैन। 75 लाख रूपियाँको लागतमा ट्याङ्की निर्माण भएको थियो। जुरपनिया मैनतारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले निर्माण गरेको ट्याङ्की 1.5 लाख लिटर क्षमताको रहेको छ। नजिकैको खोलाबाट पम्पिङ गरेर पानी तानिएको भए पनि बर्खामा पानी नतान्ने अवस्था भएपछि प्रयोगविहीन अवस्थामा रहेको खानेपानी संस्थाका अध्यक्ष रामकुमार डाङ्गीले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका लागि सुरक्षा सहयोग र समर्थन बढ़ाउन युरोपेली नेताहरू आज लण्डनमा भेला हुँदैछन्। रूस संकट वार्ताका लागि युक्रेनका सहयोगीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँगको वार्तामा किएवलाई कमजोर पार्न लागेको प्रति चिन्ताको सामना गर्न आफ्नो दृढ़ प्रतिबद्धतालाई जोड़ दिइरहेका छन्। व्हाइट हाउसमा भएको अमेरिकी र युक्रेनी राष्ट्रपति बीचको भनावनपछि भोलिपल्ट युक्रेनी राष्ट्रपति वोलोदोमिर जेलेन्स्की बेलायत पुग्नु भएको थियो। यस बैठकले फ्रान्स, जर्मनी, डेनमार्क र इटलीका साथै टर्की, नेटो र युरोपेली संघ ईयू लगायत महादेशीय युरोपका नेताहरूलाई एकसाथ ल्याउँदैछ। अमेरिकाले नेटोलाई निरन्तर समर्थन गर्नेछ कि छैन भन्ने चिन्ता बढ़दै गएका बेला बेलायतमा हुने यो भेलाले युरोपेली रक्षा सहकार्य बढ़ाउने आवश्यकतालाई पनि सम्बोधन गर्नेछ। इजरायलले हमासलाई नयाँ युद्ध विराम प्रस्ताव स्वीकार गर्न दवाब दिने प्रयास स्वरूप आज गाजा पट्टीमा सबै सामान र आपूर्तिको प्रवेश रोकेको छ। इजरायलले हमासले युद्ध विरामको पहिलो चरणको विस्तारका लागि नयाँ प्रस्ताव स्वीकार नगरे थप परिणामहरू भोग्नुपर्ने पनि चेतावनी दिएको छ। हमासले इजरायललाई युद्ध विराम भत्काउने प्रयास गरेको आरोप लगाउँदै सहायता रोक्ने उसको निर्णय जबरजस्ती र युद्ध विराम सम्झौतामा स्पष्ट आक्रमण भएको बताइएको छ। दुवै पक्षले युद्ध विराम समाप्त भएको घोषणा भने गरेका छैनन्। अब आर्थिक समाचार सुरेन्द्रमणि त्रिपाठीबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालका राष्ट्रिय निकुञ्जहरूमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ़न थालेको छ। घुम्नका लागि मौसम अनुकूल हुँदै गएपछि निकुञ्जहरूमा पर्यटक आगमन बढ़िरहेको हो। सुन्दर पर्यटकीय नगरी पोखरा आउने धेरैजसो पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको समेत भ्रमण गर्ने गरेको त्यस क्षेत्रका पर्यटन व्यवसायीहरूले बताएका छन्। चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकका लागि जंगल सफारी, जंगल वाक, हात्ती सफारी रूचिको विषय बनेका छन् भने सौराह नजिकै रहेका हात्ती प्रजनन केन्द्र, गोही प्रजनन केन्द्रका साथै विभिन्न ताल तलैयामा चराचुरुङ्गी हेर्न पाइने भएकाले पर्यटकहरू आनन्द मान्ने गरेको पनि व्यवसायीहरूले बताएका छन्। यस्तै पछिल्लो समय नेपाली समाजमा पनि घुम्ने बानीको विकास हुँदै गएपछि अहिले बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि आन्तरिक पर्यटकको आगमन बढ़दो रहेको र त्यसले त्यस क्षेत्रको पर्यटन व्यवसायलाई चलायमान बनाएको बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ देख्न पाइने उच्च सम्भावना रहन्छ। मुलुकको प्रमुख व्यापारिक नाका वीरगंज हुँदै चालू आर्थिक वर्षको सात महिनामा 8 अर्ब रूपियाँ भन्दा बढ़ीको धान आयात भएको छ। गत वर्षको तुलनामा यो 72% बढ़ी हो। नेपाल कृषि प्रधान देश भए पनि युवा विदेशिने क्रम बढ़दै जाँदा कतिपय ठाउँमा खेत बाँझोई रहने भएकाले नेपालमा उत्पादन भएको धानले मात्र मागपूर्ति हुन सकिरहेको छैन। प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धानको उत्पादन बढ़ाउन यसको खेती विस्तार र सिंचाईको प्रबन्धमा जोड़ दिनुपर्ने धान विज्ञ डाक्टर भव प्रसाद त्रिपाठीले बताउनुभयो। बागलुङको बरेङ गाउँपालिकामा अज्ञात रोगका कारण बंगुर मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन्। बंगुरमा 81 ज्वरो आउने, दाना पानी नखाने, वाक्ने, पखाला लाग्ने लगायत लक्षणहरू देखा परेको बागलुङको भाटी बजारका सबिन रामजालीले बताउनुभयो। मरेका सबै बंगुरमा फरक फरक लक्षण देखिएकाले महामारी जन्य रोग हो वा होइन पत्ता लगाउन स्वाब संकलन गरेर परीक्षणका लागि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पठाइएको पालिकाको पशु सेवा शाखा प्रमुख नारायण पौडेलले बताउनुभयो। साताको शेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक 75.24 को उच्च अंकले बढ़ेर 2890 को बिन्दुमा पुगेको छ। आइतबार विभिन्न 302 कम्पनीका शेयर खरिद बिक्री भई 14.25 अर्ब रूपियाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
अब खेल समाचार। सोमबार केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेल हुँदैछ। खेल बेलुका 6 बजे त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुनेछ। उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मचिन्द्र फुटबल क्लब भेट्दैछन्। फाइनल खेल अघि आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन्। त्रिभुवन आर्मी क्लबका प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीको लक्ष्य उपाधि जित्ने रहेको बताए। आर्मी क्लबका कप्तान जुलेसपी जंग कार्कीले आफ्नो टोली सन्तुलित भएकै कारण फाइनल पुगेको बताए। मचिन्द्र क्लबका कप्तान विशाल श्रेष्ठ तेस्रो पटक केपी ओली कपको फाइनल खेल्न पाउँदा निकै खुशी रहेको बताउँछन्। मचिन्द्रका प्रशिक्षक र कप्तान दुवैजनाले उपाधि जित्ने दावी गरेका छन्। प्रतियोगिताको विजेताले 15,11,111 रूपियाँ प्राप्त गर्नेछ भने उपविजेताले 5,00,000 रूपियाँ पाउनेछ। उत्कृष्ट खेलाड़ीलाई 1,00,000 तथा विधागत उत्कृष्ट खेलाड़ीलाई 50,000 रूपियाँ पुरस्कार प्रदान गरिनेछ। विभागीय टोली नेपाल पुलिस क्लब काठमाण्डौ चिर परिचित प्रतिद्वन्दी बागमती युथ क्लब सर्लाहीलाई हराउँदै इलाममा जारी दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्ड कपमा सेमी फाइनल प्रवेश गरेको छ। आइतबार भएको खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। पुलिसको तर्फबाट पहिलो हाफमा पाएको दुईवटा कर्नर प्रहारलाई बागमतीकी गोलरक्षक उषा थापाले सहज बचाउ गरिन्। दोस्रो हाफमै पुलिसको खेलाड़ी पूजाका लागि अवसरहरू थुप्रै भए पनि त्यो अवसरलाई गोलमा परिणत गर्न सकिनन्। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि ट्राई ब्रेकरबाट निर्धारण गरिएको थियो। ट्राई ब्रेकरमा 3-1 गोल अन्तरले बागमती युथ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सेमी फाइनलमा प्रवेश गरेको छ। ट्राइब्रेकरमा पुलिसको तर्फबाट निरु थापाको प्रहार बाहिरिएको थियो भने बागमतीको तर्फबाट सेमी हाङमा लिम्बु, विष्णु माया बल र अञ्जली खवासको प्रहारलाई गोलरक्षक उषा नाथले बचाउ गर्दै सेमी फाइनल यात्रा तय गरेको हो। वीरगंजको आदर्श नगर रंगशालामा जारी वीरगंज गोल्ड कप फुटबल प्रतियोगिता 2081 अन्तर्गत आइतबार भएको खेलमा ट्राई ब्रेकरमा संकटा फुटबल क्लब काठमाण्डौलाई 4 विरूद्ध 5 गोल गरी सहलेश फुटबल क्लब सिराहा विजयी भएको छ। 90 मिनटको प्रतिस्पर्धात्मक खेलमा दुवै टीमले गोल गर्न नसकेपछि खेल ट्राई ब्रेकरमा पुगेको थियो। ट्राई ब्रेकरमा समेत खेल अत्यन्तै प्रतिस्पर्धात्मक रहेको र ट्राई ब्रेकरमा संकटालाई 4 विरूद्ध 5 गोल गरी सिराहा विजयी भएको हो। ट्राई ब्रेकरको अन्तिम गोलमा संकटा क्लब चुकेसँगै प्रतियोगिताबाट बाहिरिएको छ भने सहलेश फुटबल क्लब सिराहा सेमी फाइनलमा प्रवेश गरेको छ। खेलको उत्कृष्ट खेलाड़ी सहलेश क्लबका गोलकिपर विशाल सुनार घोषित भएका छन्। सोमबार खेल नेपाल पुलिस क्लब काठमाडौँ र बागमती युवा क्लब सर्लाही बीच हुने कार्यक्रम रहेको आयोजक भेटरान सिटी क्लब वीरगंजका अध्यक्ष सविन बस्नेतले जानकारी दिनुभयो। अब मौसम आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 24.9 डिग्री सेल्सियस, न्यूनतम 10 डिग्री सेल्सियस, वर्षा 2 मिलिमिटर। काठमाण्डुको अधिकतम 21.8 डिग्री सेल्सियस, न्यूनतम 7.1 डिग्री सेल्सियस, वर्षा 1.5 मिलिमिटर। पोखराको अधिकतम 21.5 डिग्री सेल्सियस, न्यूनतम 9 डिग्री सेल्सियस, वर्षा 1.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 24.6 डिग्री सेल्सियस, न्यूनतम 9 डिग्री सेल्सियस। दिपालको अधिकतम 24.5 डिग्री सेल्सियस, न्यूनतम 10.2 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण विरूद्ध आन्दोलनरत पक्षलाई शान्तिपूर्ण वार्तामा आउन सरकारको आग्रह। नेपाल कानून व्यवसाय परिषद विधेयक 2081 राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित। बाँकेमा हात्तीपाइले रोगको संक्रमण देखिएपछि पुनः आम औषधि सेवन शुरू र युक्रेनका लागि सुरक्षा सहयोग बढ़ाउन युरोपेली नेताहरू लण्डनमा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।